यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 75 जिल्लामा निर्वाचन सामग्री सहित मतपत्र ढुवानी सम्पन्न। एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनको सुरक्षा व्यवस्थापन मिलाइएको नेपाली सेनाद्वारा जानकारी। कैलाली कञ्चनपुरमा बंगुरमा अफ्रिकन स्वाइन फीवर पुष्टि, सतर्क रहन आग्रह। इजरायलप्रति भारतको दृढ समर्थन रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र राष्ट्रिय लीग फुटबलमा काँक्रे बिहारलाई 4-1 गोल अन्तरले पराजित गर्दै लाली गुराँस एसोसिएशन शीर्ष स्थानमा।
आचार संहितालाई पालना गर्नु पर्छ, उल्लङ्घन जसले गर्छ सजायमा पर्छ।
प्रक्रिया र विधि जानकारी राखौ बुझौ, मतदान अनमोल हुन्छ सही उम्मेदवार रोजौ। एक पटक मात्र छाप हानौ, लतपतेला मसी पट्याउने विधि नै जानौ।
निर्वाचन आयोग नेपाल।
हरेक टिमको लागि सबै पाक यही पाए, जहाँ जहाँ कनेक्टेड रहोस् इन्टरनेटमा सब गर्नुहोस्।
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14-15 हैश डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याउ।
मतदान मिति 2082 फागुन 21 गते बिहीबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
अब समाचार विस्तारमा। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 75 जिल्लामा निर्वाचन सामग्री सहित मतपत्र पुर्याइएको छ। काठमाडौँ र भक्तपुर बाहेक सबै जिल्लामा मतपत्र सहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ। पहिलो हुने, निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणाली तर्फका मतपत्र 75 जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा आज निर्वाचन सामग्री र मतपत्र पुर्याइने आयोगले जनाएको छ। सरकारले निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च बेहोर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने तथा मृत्यु भएमा उनीहरूको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिहरू बीच भएको सहमति अनुसार जेएनजी परिषद गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो।
निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले बेहोर्ने, साथै त्यो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने।
जेएनजी परिषद नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिहरूको बीचमा चाहिँ सम्झौता भएको थियो। सोही बमोजिम चाहिँ जेएनजी परिषद गठन गर्नको लागि जेएनजी परिषद गठन आदेश स्वीकृत गर्ने चाहिँ निर्णय भएको हो। यसले खास गरेर जेएनजीले जुन मुद्दाहरू उठाएर आन्दोलन गर्नुभएको र अरू जेएनजीको हकित सम्बन्धित विषयहरूमा पनि यसले काम गर्छ।
मन्त्री परिषद बैठकले 16 योजना कार्यान्वयन कार्य योजना स्वीकृत गर्ने, चीन सरकारको अनुदान सहयोगमा स्तरोन्नति हुने, कलंकीदेखि वसुन्धरासम्मको चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौता अनुसार कर छूट दिने, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समितिको तदर्थ समितिलाई 2083 साल असार मसान्तसम्मका लागि निरन्तरता दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। नेपाली सेनाले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चात गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ। राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा मन्त्री परिषदको निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको योजना बनाएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ। यसबीचमा सेनाले मतपत्र छपाई सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ। हिजोसम्म 75 जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको र आजसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ। प्रधान सेनापति अशोकराज सिग्देलले प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न माथतका निकायलाई निर्देशन दिनुभएको छ। सुनसरी स्थित पूर्वी पृतना र बर्दिवास स्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा बेसहरूको निरीक्षणका क्रममा प्रधान सेनापति सिग्देलले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभाको निर्वाचन फागुन 21 गतेलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबूत र प्रभावकारी बनाउन दैनिक निर्वाचन सुरक्षा सम्बन्धी समीक्षा गरिरहेको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा भइरहेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषद, गृहमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समिति, प्रदेश प्रमुख सचिवको अध्यक्षतामा रहने प्रदेश सुरक्षा कमाण्ड पोस्ट, प्रमुख जिल्लाधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिमा चारवटै सुरक्षा निकायका प्रमुख रहने गरी बनेको संयन्त्रले प्रत्येक दिन स्थानीयदेखि केन्द्रसम्मको वस्तुस्थिति, सूचना, निर्वाचन सम्बन्धी गतिविधिलाई सूक्ष्म विश्लेषण सहित नियमन गरिरहेको छ। सुरक्षालाई चुस्त राख्न हरेक दिन गृहमन्त्री र सुरक्षाको टीम निरन्तर सक्रिय रहेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भय गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कार्यवाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ। आयोगले विज्ञप्ति जारी गरी यही फागुन 18 गते राति 12 बजेदेखि लागू हुने गरी निर्वाचन प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्लाधिकारी र सुरक्षा कार्यहरूलाई निर्देशन दिन र जिल्ला आचार संहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन कसुर तथा सजाय ऐन 2073 दफा 24 तथा निर्वाचन आचार संहिता 2082 दफा 17 र 18 बमोजिम विशेष गरेका कार्य गर्नेलाई निषेध गरेका कार्य गर्नेलाई कार्यवाही गरिएका बारे जानकारी दिन अनुरोध गरिएको जनाएको छ। सरकारवालाहरूले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड़ दिनुभएको छ। प्रहरी मुख्यालयमा हिजो निर्वाचन सम्बन्धी भएको सरकारवाला प्रतिनिधिहरू सहभागी अन्तर्क्रियामा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीको सामना गर्न उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्गीले निर्वाचनलाई स्वच्छ भयरहित वातावरणमा सम्पन्न गराउन सरकारवाला सबै पक्षले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलतालाई आपसी समन्वयात्मक ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्न सक्ने जोखिम र चुनौतीलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिन अघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले जारी गरेको सवारी साधनको अनुमति सम्बन्धी कार्यविधि 2082 निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाई उडान नरोकिने भएकाले पर्यटकका सवारी साधन सञ्चालनका लागि अनुमतिको व्यवस्था गरिएको हो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई स्वच्छ निष्पक्ष स्वतन्त्र र भयरहित तुल्याउन सबैसँग आग्रह गर्नुभएको छ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा हिजो आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषय कार्यक्रममा उहाँले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउन सरकार राजनैतिक दल नागरिक समाज सुरक्षा निकाय र संचार जगतको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा 1,86,000 अस्थायी मतदाता कायम भएका छन्। यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदान स्थलमा मतदान गर्न पाउनेछन्। ती अस्थायी मतदाताका लागि 143 मतदान स्थल निर्धारण गरिएको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। देशको संघीय राजधानी रहेको जिल्ला काठमाण्डौका 250 उम्मेद्वार मध्ये हिजोसम्म 219 बैंक खाता खोलेका छन्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाण्डौका 10 निर्वाचन क्षेत्रमा गरी 250 जना उम्मेद्वारले मनोनयन दर्ता गरी चुनाव प्रचार प्रसारमा सक्रिय छन्। त्यसमध्ये अहिलेसम्म 219 जनाले निर्वाचनको खर्च गर्न बैंक खाता खोलेको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय काठमाण्डौका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिनुभयो। फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका 359 मतदान स्थल अति संवेदनशील रहेको पाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ जयराज सापकोटाले प्रदेशका 10 जिल्लामा 359 मतदान स्थल अति संवेदनशील, 422 संवेदनशील र 160 सामान्य रहेको जानकारी दिनुभयो। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जुम्लामा सुरक्षा व्यवस्था बलियो बनाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। बदरमत घटाउन जुम्लाका 60 ओडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ भने आचार संहिता पालनामा कडाईका साथ निर्वाचन लक्षित कार्यहरू तीव्र पारिएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा फागुन 21 गते हुने निर्वाचन नजिकिएपछि कडाईका साथ आचार संहिता पालना गर्न र गराउन ध्यानाकर्षण गराइएको छ। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बदर मत घटाउन मतदान गर्ने तरिका सिकाउन र मतदानमा नागरिकको पहुँच वृद्धि गर्न जुम्लाका 60 ओडामा फागुन 3 गतेदेखि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय जुम्ला दिपेन्द्र कण्डेल बताउनुहुन्छ।
आम मतदातालाई सही तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्ने आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नका लागि निर्वाचन आयोगको अभियानको रूपमा रहेको मतदाता शिक्षा कार्यक्रम जुम्ला जिल्लाका 60 ओडामा मतदाता शिक्षा स्वयंसेवकमा सञ्चालन गरिरहेको छ।
निर्वाचनमा परिचालन हुने 654 जना कर्मचारीको खटन पटन समेत भइसकेको छ भने मतदानमा खटिने कर्मचारीहरूलाई पनि तालिम दिने तयारी भइरहेको छ। मतदान प्रक्रियालाई सहज बनाउन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि जिल्लाका 108 मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्थापन मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो। जिल्लामा निर्वाचन आचार संहिता कार्यान्वयनको अवस्था शीतल भएको जनगुनासो बढ्दै गएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले आएका गुनासाहरूलाई मध्यनजर गरी सम्बन्धित दलहरूलाई मौखिक ध्यान आकर्षण गराइएको र हालसम्म आचार संहिता उल्लङ्घनको लिखित उजुरी नआएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत आनन्द राज पन्तको भनाइ छ।
आचार संहिता उल्लङ्घन भयो भने कारवाही गर्न कुनै पनि मूल्यमा पछाडि पर्दैन, तर यसको वस्तुगत आधार हुनुपर्छ। आजको मितिसम्म एउटा पनि आएको छैन।
निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, नागरिक समाज लगायत प्रहरी प्रशासन बीचको समन्वय सहकार्यलाई प्रभावकारी बनाउन जरुरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
माइनस डिग्री तापक्रमका बावजूद मुस्ताङमा निर्वाचन सरगर्मी बढ़िरहेको छ। यही फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दल र तीनका उम्मेद्वारको प्रचार प्रसार अभियान पनि उत्कर्षमा छ। जति बेला निर्वाचनको माहौल बन्न शुरू भएको थियो त्यसबेला अर्थात अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम -20 डिग्री पुगेको थियो। हाल चुनावी माहौल उत्कर्षमा छ र फागुनदेखि भने त्यहाँको मौसमी तापक्रम घट्दैछ। माथिल्लो मुस्ताङको तापक्रम -10 डिग्रीमा झरेको छ। तल्लो मुस्ताङको तापक्रम पनि -3 डिग्रीमा छ। यद्यपि मौसम चिसो र प्रतिकूल बने पनि निर्वाचन प्रचार प्रसार तीव्र रूपमा भइरहेको छ। तल्लो मुस्ताङको घाँसादेखि नेपाल चीन सिमानाका कोरलासम्मै निर्वाचनको माहौल तातिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा समेत जाडो छल्न बेसी झरेका अधिकांश मतदाता जिल्ला फर्किएका छैनन्। केही मतदाता भने हिमालतर्फ उक्लिन थालेका छन्। मतदातालाई फर्काउन उम्मेद्वार र पार्टीले पनि विभिन्न तवरले पहल गरिरहेका छन्। निर्वाचन नजिकैसँगै मतमाग्न घर दैलोमा पुगेका उम्मेद्वारहरूसँग अर्घाखाँचीका मतदाताले ठूला र महत्वाकांक्षी योजना भन्दा पनि जनजीविकाका विषय प्राथमिकतामा राखेका छन्। अर्घाखाँचीबाट संवाददाता नेत्र मरासिनीको रिपोर्ट।
फागुन 21 गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेद्वार मत माग्न व्यस्त छन्। मतदाताको घर घरमा पुगेर आफ्ना प्रतिबद्धता जाहेर गर्ने क्रम बढ्दो रहेको छ। अर्घाखाँचीका मतदाताले ठूला विकास योजना, रोजगारी सिर्जना, सड़क पूर्वाधार भन्दा पनि सामान्य दैनिक जनजीविकासँग जोड़िएका विषय नै यसपालि मुख्य प्राथमिकतामा राखेको बताउँदै आएका छन्।
जंगली जनावर नियन्त्रण, सड़क स्तरोन्नति, जिल्ला अस्पताल पनि अधुरो छ, त्यसलाई पूरा गर्ने यस्ता योजनाहरूलाई यहाँका मतदाताले दैनिक जनजीवनसँग सम्बन्धित विषयवस्तु अर्थात हाम्रा समस्याहरूलाई हामीले उठाएका छौँ।
हामीले उम्मेद्वारसँग खासै ठूलो अपेक्षा अहिले केही पनि राखेका छैनौ। सामान्य जीविकोपार्जनका विषयहरू उठान गरेका छौँ।
विशेष गरी ग्रामीण क्षेत्रका मतदाताहरू जंगली जनावरको आक्रमण तथा खेतीपाती नष्ट गर्ने कुराले मारमा परेका छन्। वर्षभरि मेहनत गरी घर व्यवहार चलाउने अधिकांश किसानको मुख्य समस्या भनेकै बाँदर बँदेल जस्ता वन्यजन्तुको हैरानी बन्न पुगेको छ। यस्तो अवस्थामा आम किसान मतदाताको मुख्य प्राथमिकता नै वन्यजन्तु नियन्त्रण गर्नु भएको सन्धिखर्क नगरपालिका वार्ड नम्बर 11 मतदाता मधुकुमार श्रेष्ठ बताउनुहुन्छ।
दिनभरि बाँदरले नोक्सान गर्ने र रात परेपछि बँदेल निलगिरी जस्ता वन्यजन्तु आक्रमणले गर्दा खेतीहरू नहुने भएको छ भने शिक्षा स्वास्थ्य र कृषिका कारणले गर्दाखेरि बसाइ सर्न पर्ने बाध्यता देखिन्छ।
अर्घाखाँचीमा निर्वाचन प्रचार प्रसारको क्रममा मत माग्न गाउँमा पुग्ने सबै उम्मेद्वार सामु मतदाताको गुनासो भनेकै वन्यजन्तु नियन्त्रण गर्नुपर्ने भन्ने रहेको छ। निर्वाचनमा होमिएका सबैजसो उम्मेद्वारहरू पनि घर दैलो, भेटघाट तथा चुनावी सभामा वन्यजन्तु नियन्त्रण गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर भाषण गर्ने, मतदाता रिझाउने प्रयत्न गरिरहेको देख्न सकिन्छ। नेपालको अर्थतन्त्रको मुख्य हिस्सा उगटेको कृषि क्षेत्रमा जंगली जनावरले पारेको प्रभावकै कारण किसानहरू आफ्नो पेसा नै बदली अन्यतर्फ आकर्षित हुँदै जाँदा भविष्यमा हुन सक्ने खाद्य संकट तथा खाद्य सुरक्षातर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ। नेत्र मरासिनी, रेडियो नेपाल, अर्घाखाँची।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर सूचीकरण हुन बाँकी करिब 17 लाख किसानलाई छिट्टै सूचीबद्ध गर्ने भएको छ। स्थानीय तथा क्षेत्रीय स्तरमा कर्मचारी व्यवस्थापन, राजनीतिक उतार चढ़ाव लगायत केही प्राविधिक कारणले सूचीबद्ध गर्न ढिला भएकाले 17,37,000 किसान सूचीबद्ध गर्न बाँकी थिए। हालसम्म 23,93,000 किसान सूचीमा समावेश गरिसकेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। कैलाली र सज्जनपुरका विभिन्न स्थानमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको छ। केही समयदेखि व्यावसायिक रूपमा पालिएका बंगुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा निलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बंगुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको हो। पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढ़ीले द्रुत प्रतिक्रिया टोली आरआरटी परिचालन गरी स्थानीय स्तरमा नमूना संकलन गरेको थियो। शुरूमा रेपिड एन्टिजेन विधिबाट परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाण्डुमा ल्याइएपछि पीसीआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म कैलालीको धनगढ़ी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बंगुरमा यो संक्रमण देखिएको हो। अफ्रिकन स्वाइन फिभर घरपालुवा सुंगुर, बंगुर तथा जंगली बदेलमा भाइरसका कारण लाग्ने संक्रामक र घातक महामारी भएको उल्लेख गर्नुहुँदै उहाँले सतर्कताका लागि सबैमा आग्रह गर्नुभएको छ। काठमाण्डु महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सुधारका लागि 6 विद्यालयमा विशेष कक्षा शुरू गरेको छ। गत वर्ष लिइएको एसईई परीक्षामा 50% भन्दा कम विद्यार्थी उत्तीर्ण भएका 11 विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना अनुरूप विशेष कक्षा शुरू गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजामा जारी युद्धका विषयमा इजरायलप्रति भारतको समर्थन दोहोर्याउनु भएको छ। दुई दिने भ्रमणका क्रममा उहाँले कनेसेस्टमा सम्बोधन गर्दै भारत पूर्ण विश्वासका साथ इजरायलको पक्षमा उभिएको बताउनुभयो। हमास नेतृत्वको समूहले सन् 2023 अक्टोबर 7 गरेको आक्रमणलाई उहाँले निरशंस भन्दै निर्दोष नागरिकको हत्या कुनै कारणले पनि जायज नहुने बताउनुभयो। प्रधानमन्त्री मोदीलाई तेल अभिव स्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गर्नुभएको थियो। कनेसेटमा सम्बोधन गर्दै नेतन्याहुले कठिन समयमा इजरायलको साथ दिएकोमा भारतलाई धन्यवाद दिनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ़ बनाएको बताएको छ। निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न निगमले ग्यास आयातको परिणाममा उल्लेख्य रूपमा वृद्धि गरेको निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिनुभयो। भारतीय आयल कर्पोरेशनबाट नेपालका लागि मंगलबार यो वर्षकै सबैभन्दा बढ़ी एलपीजी ग्यास लोड भई नेपालतर्फ प्रस्थान गरेको कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो। मंगलबार मात्रै विभिन्न ग्यास डिपोहरूबाट कुल 138 बुलेट ग्यास लोड भएको निगमले उल्लेख गरेको छ। बरैनी डिपोबाट 36 बुलेट, मथुराबाट 36, पारादीपबाट 40, दुर्गापुरबाट 24 र हल्दियाबाट 2 बुलेट गरी 138 बुलेट ग्यास नेपालका लागि लोड भएको निगमले जनाएको छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्म पूर्वी नाका काँकड भित्ताबाट 11,52,26,46,000 मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टीतेल लगायतका इन्धन आयात भएको हो। भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 60,20,10,000 रूपियाँले बढ़ी पेट्रोलियम पदार्थको आयात वृद्धि भएको छ। आयात बढ़ेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त हुने राजस्व 6.70% बढ़ेको सूचना अधिकारी हुमागाईले जानकारी दिनुभयो। वीरगंज भन्सार आईसीपी हुँदै चालू आर्थिक वर्षको 7 19,57,00,000,000 भन्दा बढ़ीको दाल तथा खाद्यान्न नेपालमा आयात भएको छ। गत आर्थिक वर्षको 7 वीरगंज नाकाबाट 23,76,00,000 मूल्य बराबरको दाल तथा खाद्यान्न आयात भएकोमा यस आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा 4,19,00,000,000 कम खाद्यान्न आयात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद गेवालीले जानकारी दिनुभयो। यस आर्थिक वर्षको 7 14,62,00,000,000 रूपियाँको खाद्यान्न आयात भएको छ। 7 खाद्यान्न आयात 11.29% घटेको छ। आगामी निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट उठेका 250 उम्मेद्वार मध्ये बुधबारसम्म 219 उम्मेद्वारले बैंक खाता खोलेका छन्। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँका 10 निर्वाचन क्षेत्रमा गरी 250 उम्मेद्वार मध्ये अहिलेसम्म 219 निर्वाचनको खर्च गर्न बैंक खाता खोलेको विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सरकारले फागुन एकदेखि सात गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको मंगलबार बसेको बैठकले दशौं राष्ट्रिय खेलकुद पुनः सार्ने निर्णय गरेको हो। पटक पटक मिति तय हुँदै र सर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि कार्तिक 24 गते बसेको मन्त्री परिषद बैठकले फागुन पहिलो साता गर्ने निर्णय गरेको थियो। त्यसअघि पछिल्लो पटक कर्णाली प्रदेशमा गत जेठ 3 देखि 10 गतेसम्म आयोजना हुने गरी मिति तय गरिएको थियो। मिति सरे पनि दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिसकिएको छ। दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको पछिल्लो नवौं संस्करण 2079 सालमा गण्डकी प्रदेशको राजधानी पोखरामा भएको थियो। लालीगुराँस एसोसिएशन एन्फा राष्ट्रिय लीगको शीर्ष स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा लालीगुराँसले काँक्रीविहार क्लबलाई 4-1 अन्तरले पराजित गर्यो। यससँगै 7 खेलमा 5 जीत निकालेको लालीगुराँस 17 जोड्दै शीर्ष स्थानमा रहेको छ। 6 हार खेपेको काँक्रीविहार 1 सीमित छ। 13 टोली सहभागी लीगको विजेताले 50 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाल फुटबल संघ एन्फाले मालदिप्समा हुने साफ अण्डर 20 च्याम्पियनशीपको तयारीका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। एन्फाले प्रतियोगिताका लागि बुधबार 35 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। प्रशिक्षणमा एरिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराव, विज्ञान खड्का, विनायक थारू, दर्शन अधिकारी लगायतका खेलाड़ी समावेश छन्। नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले अर्को महिना हङकङ राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मैत्रीपूर्ण खेल चैत 12 अर्थात मार्च 26 काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ। यस्तै नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज 2026 अन्तर्गत थाइल्याण्डमा 2 अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाड़ी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ। सोही प्रदेशको पहाड़ी र हिमाली भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.7 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:32 भयो भने सूर्यास्त भरे साँझ 6:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 75 जिल्लामा निर्वाचन सामग्री सहित मतपत्र ढुवानी सम्पन्न। एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनको सुरक्षा व्यवस्थापन मिलाइएको नेपाली सेनाद्वारा जानकारी। कैलाली, कञ्चनपुरमा, बंगुरमा अफ्रिकन स्वाइन फीवर पुष्टि, सतर्क रहन आग्रह। इजरायलप्रति भारतको दृढ समर्थन रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र राष्ट्रिय लीग फुटबलमा काँक्रेबिहारलाई 4-1 अन्तरले पराजित गर्दै लालीगुराँस एसोसिएशन शीर्ष स्थानमा। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।